सरोकार कार्यक्रमबाट मुकुन्द भण्डारीको नमस्कार। मलाई प्रविधिमा साथ दिँदै हुनुहुन्छ मित्र उत्तम पाण्डे। आदरणीय श्रोता, पछिल्लो समय नेपाली काङ्ग्रेस पार्टीका नेताहरूबीच चरम असन्तुष्टि देखिएको छ। विशेष महाधिवेशन पक्ष र त्यसको विपक्षमा रहेका नेताहरूबीचको ध्रुवीकरणले काङ्ग्रेसमा रोपेको विवादको बिउ झन्झन फक्रिँदै गइरहेको छ। संस्थापन पक्ष र संस्थापन इतर पछि आफ्नै ढङ्गले कार्यक्रमहरू गरिरहँदा सामान्य नेता कार्यकर्ता तथा शुभेच्छुक भन्ने अन्यलमा छन्। यस्तो अवस्थामा पार्टीको विवाद मिलाउन के प्रयास भइरहेको छ? त्यस्ता प्रयासले सार्थकता पाइरहेको छ कि छैन? आज हामी नेपाली काङ्ग्रेसका महामन्त्री गुरुराज घिमिरेसँग कुराकानी गर्दैछौँ। यहाँलाई कार्यक्रममा स्वागत छ।
हजुर, धन्यवाद।
नेपाली काङ्ग्रेसभित्र चरम असन्तुष्टि देखिएको छ, यसलाई व्यवस्थापन गर्नको लागि के प्रयास भइरहेछ थप कि?
होइन, अब यस्तो विषय जुन साथीहरूले उठाउनु भएको छ, अब यसलाई चाहिँ हामीले निकै नै गम्भीरतापूर्वक लिएका छौँ र बारम्बार कुराकानी हुँदै आएको छ विभिन्न माध्यमबाट। स्वयं सभापतिजीले चाहिँ कुरा गर्नुभएको छ, भेटेर कुरा गर्नुभएको छ, टेलिफोन सम्वाद भएको छ, उपसभापतिजी निरन्तर लागिरहनु भएको छ, हाम्रो पनि अनौपचारिक रूपमा कुरा भइरहेको छ। त्यसैले 15 महाधिवेशनलाई समयभित्रै सुनिश्चित गर्नका निम्ति चाहिँ पार्टीका सबै साथीहरूलाई चाहिँ पार्टीमा काम गर्ने, महाधिवेशनको प्रक्रियामा सहभागी हुने र हाम्रो कार्यतालिका अनुसार सबै प्रक्रियाहरूलाई चाहिँ समयभित्रै सुचारु गर्ने क्रममा चाहिँ हाम्रा प्रयत्नहरू, सकारात्मक प्रयत्नहरू जारी।
तर प्रयत्नहरू सफल हुन सकिरहेका छैनन्, हलो कान्दिर अड्केको छ।
होइन, अब यस्तो हो, अब यसमा उठाइएका विषयहरू के हुन् भन्ने कुरा हेर्नुपर्छ। मूलत हामी विधिको शासनका निम्ति निकै लामो लडाईँ लडेर आजको मोडसम्म आइपुगेका हौँ भन्ने कुरा सबैले चाहिँ नै ख्याल गर्नुपर्छ, हेका राख्नुपर्छ र विधि बाहिर समाधान खोजेर हुँदैन, प्रक्रिया बाहिर समाधान खोजेर हुँदैन र पार्टीभित्रको चाहिँ आन्तरिक चाहिँ प्रतिस्पर्धामा पनि यी कुराहरू उठ्ने गरेका छन्। पार्टीको आन्तरिक लोकतान्त्रिक चाहिँ विषयलाई चाहिँ आन्तरिक लोकतन्त्रलाई चाहिँ हामीले चाहिँ सुनिश्चित गर्नुपर्छ, प्रतिस्पर्धालाई स्वच्छ बनाउनुपर्छ र पार्टी विधानको व्यवस्था बमोजिम पार्टीलाई सञ्चालन गर्नुपर्छ, निर्णय प्रक्रिया पारदर्शी हुनुपर्छ, सरकारवालाको सहभागितामा चाहिँ हरेक निर्णयहरू हुनुपर्छ, मूल्याङ्कन प्रणाली चाहिँ नि प्राकृतिक न्यायमा आधारित हुनुपर्छ। यी सबै कुराहरू हामीले चाहिँ नि भन्दै आएका छौँ र यसलाई चाहिँ व्यवहारमा कार्यान्वयन गर्ने सन्दर्भमा हिजो समस्याहरू थिए, त्यसैले हामीले चाहिँ 15 महाधिवेशनको आयोजना समयभित्र गर्न सकेनौँ। त्यसको कारण पनि त्यही हो, पार्टीलाई चाहिँ मनोगत रूपबाट सञ्चालन गर्ने केही नेताहरूको चाहिँ नि निजी मामला बनाउने, गुटभित्रको पनि सानो समूहले पार्टी सञ्चालन गर्ने, यी सबै कामहरू हिजो हुँदै आए। पार्टीका साथीहरूलाई न्याय भएन, पार्टीका साथीहरूको कामको आधारमा चाहिँ नि मूल्याङ्कन भएन, क्षमताको कदर भएन, योगदानको कदर भएन, त्यसैले पार्टीलाई चाहिँ अब हामीले यथास्थितिमा राख्न सकिँदैन, यसलाई चाहिँ नि रूपान्तरित गर्नुपर्छ र आम पार्टीका सदस्यहरूको भावना अनुसार पार्टी सञ्चालन गर्नुपर्छ भनेर हामीले चाहिँ नि परिवर्तनको उद्घोष गरेर पार्टीको चाहिँ विशेष महाधिवेशन सम्पन्न गरेर आज पार्टी यहाँ छ। त्यसो भएको हुनाले हिजोका समस्याहरूलाई समाधान गर्ने हो कि हिजोकै ढङ्गले पार्टी चलाउने हो भन्ने कुरा हो। अहिले उठेका विषयहरू चाहिँ नि पार्टी केही नेताहरूको चाहिँ नि सरसल्लाहमा चलाए भइहाल्छ नि भन्ने किसिमका विषयहरू देखिन्छन्।
हिजोको पार्टी सञ्चालन गर्ने प्रक्रिया पद्धति पूर्ण रूपमा गलत थियो, अहिले हामी ठिक छौँ भन्नु खोज्नुभयो यहाँहरूले?
बिल्कुलै, विधि र प्रक्रिया भन्दा हामी जाँदै जाँदैनौँ। हामी चाहिँ नि व्यक्तिको सर्वपरितालाई हामीले कहिले पनि स्वीकार गर्दैनौँ, किनभने यो डेमोक्रेटिक पार्टी हो। पार्टीभित्र सभापति, पदाधिकारी अथवा सानो समूह नै सर्वोपरि हो भन्ने चिन्तनबाट माथि उठेर हामीले चाहिँ नि पार्टी सबैको हो, सबैको चाहिँ सहभागितामा पार्टी सञ्चालन हुनुपर्छ भन्ने यो विश्वव्यापी स्थापित लोकतान्त्रिक मान्यतालाई अङ्गीकार नगर्ने हो भने, पार्टीमा हामीले नै निर्माण गरेको विधिलाई पालना नगर्ने हो भने यो पार्टी लोकतान्त्रिक हुन सक्दैन, यो पार्टीको दीर्घ जीवनको हामी कल्पना गर्न सक्दैनौँ र पार्टीका डेमोक्रेसी बुझेका, डेमोक्रेसीको अभ्यासलाई चाहिँ संसारभरि चाहिँ नियालिरहेका नयाँ पुस्ताका साथीहरू चाहिँ पार्टीका गतिविधिमा सरिक हुन सक्दैनन्, रुचाउँदैनन्, पार्टीको सदस्य बन्न चाहँदैनन् र त्यसो भएको हुनाले यो सबै कुरालाई ध्यान दृष्टिमा राखेर, ध्यानमा राखेर हामीले चाहिँ नि पार्टी सञ्चालन गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो। त्यस अन्तर्गत हामी काम गरिरहेका छौँ। पार्टी सदस्यको अध्यावधि गर्ने विषय विवादित विषय थिएन, यसलाई विवादित बनाउने प्रयत्न भयो, पार्टीका हरेक गतिविधिलाई चाहिँ विवादित बनाउने प्रयत्न भइरहेको छ र यसको कुनै पनि आवश्यकता थिएन। त्यसैले साथीहरूले के कुरा उठाउँदै हुनुहुन्छ भन्ने कुराको ख्याल
सबभन्दा पहिला त उहाँले राख्नुपर्छ। मैले जोडिहालेँ, अहिलेका सभापति तत्कालीन महामन्त्री उहाँले नै फाइनल गरेका नामहरू फेरि अहिले यहाँहरूले हुन्न भनिराख्नु भएको छ। हिजो महामन्त्रीजी हुँदाखेरि पार्टी सभाले पनि गलत गर्नुभएको थियो, त्यसो भए
होइन? कस्तो नामहरू, कुन नामहरू भन्नुभएको?
सदस्यताका नामहरू
होइन, ती नामहरू छन् त, हिजो फाइनल भएका नामहरू छन् नि, ती हिजो वितरण गरेका नामहरू, नवीकरण गरेका नामहरू छन्। तर पार्टीलाई अहिलेको युगका चुनौतीहरू सामना गर्न सक्ने अथवा पार्टीलाई अहिले युगसँगै हिँड्न सक्ने अहिलेको चाहिँ समयको जो प्रविधि मैत्री चाहिने आवश्यकता छ, पार्टीलाई प्रविधि मैत्री पार्टीको रूपमा रूपान्तरण गर्नका लागि डिजिटलाइज गरे हो नि त। यो कसैको सदस्यता खोज्न, अनुचित रूपबाट कसैलाई सदस्यता दिनका लागि गरे होइन नि। हामीसँग जति सदस्य छन् त्यसको चाहिँ डिजिटल प्रणालीमा त्यसलाई ढाल्नका लागि हामीले यो अध्यावधि गराएको हो। यसलाई विवादित बनाउनु पर्ने कुनै कारण थिएन।
मङ्सिरमा त्यही सदस्यता, त्यही प्रक्रिया ठिक हुने, तर एक दुई महिनापछि त्यही प्रक्रिया गलत हुने भनेपछि त
होइन 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 होइन, त्यो प्रक्रिया गलत भनेकै छैन नि। हिजोको नवीकरणको प्रक्रियालाई कसले गलत भनेको छ? हिजो परम्परागत रूपबाट हामी सदस्यता वितरण गर्थ्यौँ, हामी नवीकरण गर्थ्यौँ, त्यसलाई अहिलेको नयाँ प्रणालीमा ढाल्नका निम्ति चाहिँ नि यो अपडेटको कुरा आएको। विधानमा व्यवस्था छ, हरेक वर्ष अपडेट गर्नुपर्छ, हरेक वर्ष नवीकरण गर्नुपर्छ। हामी के गर्थ्यौँ विगतमा भने, त्यो महाधिवेशनको वर्ष त्यो नवीकरण गर्नुपर्ने जुन प्रावधान छ, विधानको प्रावधान, त्यसलाई चाहिँ नि हामी निलम्बन गर्थ्यौँ। हामी चार वर्षसम्म काम, कुनै पनि काम गर्दैनथ्यौँ हामी, त्यही काम, त्यही चाहिँ हाम्रो परम्परा कायम राख्ने। अब त्यसैले विधानको व्यवस्थालाई पालना गर्दा प्रश्न उठाउने कुनै कारण छैन। र हामीले अहिले विधानको व्यवस्था धारा 4:14 व्यवस्था छ, अध्यावधि गर्ने व्यवस्था, यो व्यवस्थालाई हामीले पालना गर्न खोज्दा, विधान पालना गर्न खोज्दा प्रश्न उठाउनु जायज हो र? विधान हिजो पालना भएको थिएन, हिजो विधानको धारा निलम्बन गरेर हामी बढ्थ्यौँ। हाम्रो अनुकूल विधानलाई चाहिँ हामी परिवर्तन गर्थ्यौँ, आफ्नो अनुकूल आफ्नो सजिलोको लागि हामीले हरेक चाहिँ इभेन्टमा विधान परिवर्तन गर्दै जाने हो र? महाधिवेशनले पास गरेको, महासमितिले पास गरेको विधानलाई त लागू पो गर्ने हो त, त्यो लागू गर्न खोज्या हो। फेरि यसमा पक्षपात छैन, गुणगत भावना छैन, कसैलाई भेदभाव गरिएको छैन, काखा पाखा गरिएको छैन, ओरकोर परको भनिएको छैन, हिजोको 60-40 सूत्र लागू गरिएको छैन। अनि यसमा प्रश्न उठाउने कारण किन पर्यो? हिजोको जस्तै मनमौजी रूपबाट पार्टी चलाउन पाइएन भनेर हो? यसरी पार्टी चलाउन पाइन्छ त्यसलाई कसैले मान्छ?
त्यसो भए अब सदस्यता नवीकरण नगर्ने अथवा अध्यावधि नगर्ने व्यक्तिहरू पार्टीको सदस्य रहेनन्?
होइन, अध्यावधि त गर्नु पर्यो नि। पार्टीको निर्णय नमान्ने व्यक्ति त्यही पार्टीको सदस्य कसरी हुन्छ? नेपालको संविधान कानुन नमान्ने व्यक्ति नेपालको नागरिक रहन्छ र? नागरिकता लिँदा नै त्यो एक प्रकारको चाहिँ प्रतिबद्धता, एक प्रकारको संकल्प र प्रतिज्ञा गरिसकेका हुन्छ नि, शपथ खाए जस्तै गरे हुन्छ नि, म देशको संविधान मान्छु, म देशको कानुन मान्छु, होइन, राज्यका नीति मान्छु, अनि म चाहिँ अनुशासनमा बस्छु, पार्टीमा पनि त्यही हो, पार्टीको आदर्श मान्छु, सिद्धान्त मान्छु, नीति मान्छु, पार्टीको अनुशासनमा बस्छु भनेर न पार्टीको सदस्यता लिने हो र पार्टीका निर्णयहरू पालना गर्छु। अनि पार्टीको निर्णय पालना नगर्ने अनि पार्टीकै नेता भइरहने या कार्यकर्ता भइरहने हुन्छ?
अनि त्यसो हो भने अध्यावधिक नगर्ने जो पार्टीको सदस्य रहनु भएन ती नेताहरूसँग किन वार्ताको प्रयास गरिराख्नु भएको छ यहाँहरू?
पार्टीका नेता रहनुहुन्छ तर पार्टीको चाहिँ जो प्रक्रिया हुन्छ नि निर्वाचनको प्रक्रियामा उहाँहरूको चाहिँ सहभागी हुने योग्यता पुग्दैन। पार्टीको नेता रहनुहुन्छ, इतिहासमा लामो योगदान पुर्याउनु भएको 50-55 वर्ष काम गर्नुभएको नेताहरू हुनुहुन्छ, पार्टीको नेता त रहिरहनुहुन्छ नि, तर पार्टीको अधिवेशनको प्रक्रियामा सहभागी हुने योग्यता गुमाउनुहुन्छ जसले सदस्यता अध्यावधि गर्नुहुन्न।
अब उहाँहरूको हैसियत के हुन्छ? जुन नेताहरूले यहाँले अगाडि पनि भन्नुभयो हिजोको दिनमा पार्टी नीति विधि पद्धति अनुसार चलेन, उहाँले पार्टी बिगार्नु भयो भन्ने यहाँले आरोप लगाउनु भयो नि, ती नेताहरूको पार्टीमा हैसियत के हुन्छ? अब शून्य हो
पार्टीका नेताहरू विगतमा लामो समय पार्टीलाई नेतृत्व दिनुभएका, योगदान पुर्याउनु भएका, देशका लागि, लोकतन्त्रका लागि काम गर्नुभएका नेताको रूपमा उहाँहरू सम्मानित रूपबाट रहिरहनुहुन्छ, होइन, समाजको अगाडि, पार्टीको अगाडि उहाँहरूको सम्मान चाहिँ यथोचित सम्मान सबैले गर्छन्, गर्नु पनि पर्छ। तर पार्टीको चाहिँ 15 महाधिवेशनको प्रक्रिया त एउटा विधिसम्मत चाहिने प्रक्रिया हो नि। सुन्नु न, नागरिकता लिएर मात्रै पुग्दैन नि त, मतदाता नावलीमा नाम लेखाउनु पर्यो नि। निर्वाचन आयोगले सूचना जारी गरेको मितिभित्र त विधिसम्मत रूपबाट मतदाता सूचीमा नाम नलेखाउने हो भने त मतदाता नावलीमा नाम नलेखाउने हो त भने त भोट दिन पाउँदैन नि त। निर्वाचन लड्नलाई उम्मेदवारी दर्ता गर्नु पर्यो नि त, दर्ता गरेर भने पाएन नि त। त्यस्तै अध्यावधि गर्नुपर्छ भनेर पार्टीले भनेको जस्तो अध्यावधि गर्नु पर्यो नि त।
तर यहाँले भनेको कुरा मैले जोडिहालेँ, अहिलेसम्म पार्टीलाई यहाँसम्म पुर्याउने यो गतिसम्म पुर्याउने काम चाहिँ हिजोका नेताहरूले गर्यो भन्दै गर्दाखेरि हिजोका कमिटीमा भएका नेताहरू अहिले पार्टीको नेतृत्वमा हुने उहाँहरू चोखो हुने अरू चाहिँ कसरी बदनामी त हुने, यो पनि प्रश्न उठला नि।
होइन, कोही चोखो कोही बदनाम भने होइन, हिजो चाहिँ पार्टी सञ्चालन गर्ने तौर तरिका मिलेको थिएन, मिलाउनु भएको थिएन उहाँहरूले। त्यसो भएको हुनाले अब यो तौर तरिका मिलाउनु पर्छ भनेर निष्पक्ष र पारदर्शी रूपमा सबै सहभागी हुने, सबै साथीहरूका लागि ढोका खुला हुने बाटो हामीले सुनिश्चित गरेका छौँ नि त। अहिले यो त कसैका लागि चाहिँ आवश्यक, कसैका लागि चाहिँ यो विषय चाहिँ अनावश्यक भन्ने कुरा छैन नि त, सबैका लागि आवश्यक विषय हो नि त यो।
यहाँले पार्टी सदस्यताको तथ्याङ्कहरू दैनिक रूपमा निकालिराख्नु भएको छ, सञ्चार माध्यमहरूमा पनि विभिन्न आइरहेका छन्, तर नयाँ सदस्यताहरू बढे, नयाँ सदस्यहरू बढे, पुराना जो काङ्ग्रेसमा लागेका थिए उहाँहरूले दावेदी गर्नु भएन भन्ने कुराहरू छ, यथार्थ के बताइदिनु?
अनि स्वैच्छिक हो, हेर्नुहोस्, स्वैच्छिक हो, व्यक्तिले नेपालको नागरिकता त्याग्छु, विदेश जान्छु, अरू देशको नागरिकता लिन्छु भन्न पनि पायो। व्यक्तिले पार्टीको सदस्य रहन्न, अब म सक्रिय राजनीति जीवनमा रहन्न भन्न पनि पायो। व्यक्तिले पार्टी बदल्न पनि पायो, व्यक्तिले पार्टी नयाँ खोल्न पनि पायो। त्यो व्यक्तिको नैसर्गिक अधिकार हो, व्यक्तिको चाहिँ त्यो प्राकृतिक अधिकार हो, त्यसमा कसैले बन्दै लगाउन पाउँदैन। यो सदस्य अध्यावधि पनि त्यस्तै हो, हामीले आग्रह गर्ने हो अध्यावधि गरौँ, 15 महाधिवेशनको प्रक्रियामा सहभागी हौ, यथोचित भूमिका चाहिने पार्टीले सबैलाई प्रदान गर्छ, पार्टीलाई चाहिने हामी नयाँ सन्दर्भमा चाहिने गतिशील पार्टीको रूपबाट चाहिने बलियो जनाधार भएको पार्टीको रूपबाट धेरै सदस्य चाहिँ रहेको पार्टीको रूपबाट अगाडि बढाउँ, चुनौतीहरू बढेका छन् सबै मिलेर अगाडि बढौँ भन्न बाहेक हामीसँग विकल्प के छ? हामी एक्लै बढ्छौँ, एक्लै अगाडि बढ्छौँ हामीले भनिराखेका छैनौँ, सबैका लागि ढोका खुला छ भनेकै छौँ, अध्यावधि गराउनुहोस् भनेकै छौँ। अब पार्टीमा किचलो छ, पार्टीमा झगडा छ, पार्टीमा विग्रह छ, पार्टीमा द्वन्द्व छ भन्ने देखाउनलाई चाहिँ नि हामीले प्रश्न उठाएका हौ भने हामीलाई भन्नु केही छैन, सबैका लागि सबै ढोकाहरू खुला छन्। होइन, हिजो पार्टी चलाएको पनि हामीले देखेकै हौ, पार्टी कसरी चल्थ्यो, केही सीमित व्यक्तिको चाहिँ पुरै नियन्त्रणमा थियो पार्टी, आम सदस्यको पार्टी थिएन, पार्टी सरकारी पार्टी थिएन, अवसर केही व्यक्तिका लागि थियो, होइन, त्यसपछि पार्टीका भूमिकाहरू केही व्यक्तिका लागि थिए, हिजो हामीले देखेकै हौ, निकट विगत छ, कसैले भुलेको छैन। अहिले विगत सबै ठिक थियो, अहिले बिचमा बिग्रियो, विशेष अधिवेशन भएपछि बिग्रियो भन्ने कुरा अतिरञ्जित हो, निराधार हो, होइन, यो कुनै तर्कसङ्गत कुरा होइन। त्यसरी सबै कुरा पारदर्शी छ, सानेपामा सबै कुरा आएर हेरे हुन्छ, होइन, ढोका खुला छ सबैका लागि, यो सबैको साझा घर हो, यो पार्टीलाई सबैको साझा पार्टी बनाउन खोजेको, साझा घर बनाउन खोजेको, सबै सदस्यका को आफ्नो चाहिँ अपनत्व स्थापित गर्न खोज्या हो नि पार्टीमा, सबैको स्वामित्व स्थापित गर्न खोज्या हो नि पार्टीमा। त्यसो भएको हुनाले एकतर्फी रूपबाट कुरा गरेर, एकतर्फीबाट आरोप लगाएर चाहिँ नि अब हामी जिम्मेवार ठाउँमा छौँ, धेरै कुरा हामीले हामी चाहिँ अहिले एक प्रकारले चाहिँ जिम्मेवारीमा भएको हुनाले धेरै कुरा खोतलेर धेरै चाहिँ नि व्यक्तिका नेताहरूका कमी कमजोरी हामी अहिले चाहिँ नि बाहिर ल्याउन हामी सक्दैनौँ, चाहँदैनौँ। त्यसैले पार्टीको वातावरण नबिग्रियोस्, पार्टीमा चाहिँ कसिलो एकता होस्, सबै साथीहरू चाहिँ महाधिवेशनमा सहभागी हुने वातावरण होस् भनेर चाहिँ हामी चाहिँ बडा संयमताका साथ अगाडि बढिरहेका छौँ।
विवाद समाधानको लागि औपचारिक अनौपचारिक वार्ता भए भन्ने कुराहरू आइरहेका छन्, तर लामो समयदेखि बिचमा संवादहीनको अवस्था भयो, आखिर जो कुराहरू बाहिर आएका छन् ती मिडिया ट्रायलका रूपमा मात्र आइरहेका छन्, अहिले चाहिँ काङ्ग्रेसबाट मिडिया ट्रायल बढी भइरहेको छ भन्ने आरोप छ यहाँहरूलाई, कसरी?
होइन, त्यस्तो होइन, त्यस्तो होइन, मन वचन कर्मले हिजो मात्रै पनि मेरो उपसभापतिजीसँग लामो विश्व प्रकाशजीसँग कुरा भयो, झापामा हुनुहुन्छ उहाँको काकाको देहावसान भएर गएर उहाँसँग मात्रै पनि हिजो पनि लामो कुरा भएको छ। मन वचन कर्मले चाहिँ नि हामी चाहिँ यसमा लागेका छौँ, पार्टीका सबै नेताहरू यथोचित सम्मान गर्दै चाहिँ उपयुक्त भूमिका सबैलाई दिने, महाधिवेशनको प्रक्रियामा सबैलाई सहभागी गराउने, महाधिवेशनसँग सम्बन्धित सबै संयन्त्रहरूमा सबै को सहभागिता सुनिश्चित गरेर अगाडि बढ्ने र एउटा विश्वसनीय वातावरणमा 15 महाधिवेशन सम्पन्न गर्ने भन्ने कुरामा हामी प्रतिबद्ध छौँ। हामी चाहिँ आफू बस्दा पनि यो कुरा भनेका छौँ, सार्वजनिक रूपबाट यो कुरा भनेका छौँ, उहाँहरूसँग कुराकानीमा यो कुरा पुगेको छ, होइन हाम्रो तर्फबाट प्रस्ताव गएको छ, त्यसको जवाब चाहिँ झन्डै महिना दिन बित्न लाग्दा पनि त्यसको जवाब आइपुगेन भनेर फेरि त्यसमा हामीले चाहिँ फेरि आफ्नो प्रतिक्रिया पनि दिएका छौँ। कुराकानी गरौँ न, सानेपामा कुराकानी गरौँ न, बसेर पार्टीको कुरा त पार्टी अफिसमै गरौँ न, कार्यालयमै गरौँ न। त्यसो भएको हुनाले यसमा हाम्रो चाहिँ रिजिडनेस छैन।
तपाईँ हिजोको दिनमा चाहिँ ठाउँ ठाउँमा सम्पर्क कार्यालय खोलेर चाहिँ कुरा गर्ने, अहिले उहाँहरूले यता आऊ, उहाँहरूले चाहिँ सम्पर्क कार्यालय खोल्दाखेरि पार्टी फुटाउन लाग्यो भन्ने आरोप त यहाँहरूबाट पनि आइरहेछ नि।
बिल्कुलै सम्पर्क कार्यालय हिजो परम्परागत अभ्यास भइसकेका छ, एक प्रकारको सनातन परम्परा जस्तो सबैले खोल्नु भएको छ, सबैले कुराकानी। त्यो चाहिँ जो नेता हुनुहुन्थ्यो उहाँहरूको आफ्नो चाहिँ दैनन्दिन गतिविधिलाई व्यवस्थित गर्ने क्रममा, साथीहरू भेट्ने क्रममा उहाँहरूले निजी प्रयोजनका निम्ति उहाँहरूले चाहिँ खोल्दै आउनु भएको अहिले पनि छ त्यो, होइन? अहिलेका साथीहरूले जो विशेष महाधिवेशनसँग असहमत हुनुहुन्थ्यो उहाँहरूले पनि खोलिराख्नु भएको छ, त्यसमा आपत्ति छैन। समग्रमा प्रकारान्तरले के हो भने पार्टी बलियो बनाउने उहाँहरूको प्रयत्न चाहिँ हो भन्ने हामीले बुझ्नुपर्छ, होइन? त्यसो भएको हुनाले यति कुराहरूलाई हामीले अन्यथा मानेको छैन, तर पार्टीलाई कसरी बलियो बनाउने भन्ने कुराको औपचारिक कुराकानी त औपचारिक चाहिँ ठाउँमा हुनु पर्यो नि त, होइन? अब त्यो निजी घरमा कोठामा भएका कुराहरूले त त्यसलाई परिणाममा पुर्याउँदैन, खालि अनौपचारिक छलफलले एउटा वातावरण बनाउँछ। त्यो वातावरण बनाऊ, वातावरण बनाएर हाम्रो चाहिँ सबैको आशाको केन्द्र सानेपामा आएर छलफल गरौँ, कुराकानी गरौँ, त्यसलाई टुङ्गोमा पुर्याउँ। त्यसको लागि चाहिँ व्यवधान कहाँ छ त? त्यसको लागि अप्ठ्यारो कहाँ छ त? त्यसको लागि ढोका बन्द कहाँ छ त? त्यो त हामी ढोका खुला राखेका छौँ।
काङ्ग्रेसमा हिजोका नेताले बिगारे भन्नुभयो, काङ्ग्रेसमा कोइराला परिवारको, निधि परिवारको, गणेशमान सिंहको लिगेसी छ, अहिले पनि चाहिँ काङ्ग्रेसीहरू उहाँहरूको नाम लिन्छन्, यहाँहरूले यी परिवार अथवा यो लिगेसी मुक्त काङ्ग्रेस बनाउनु खोज्नुभएको हो? परिवारवादबाट चल्दैन भन्नु हो?
बिल्कुल, अब लिगेसी पनि हुन्छ, पार्टीका नेताहरूको चाहिँ परिवारका सदस्यहरूको राजनीतिमा निरन्तरता पनि हुन्छ, यो विश्वव्यापी सत्य हो, यसलाई चाहिँ कसैले नकार्न सक्दैन, होइन? अब यी कुराहरूलाई नकारेर कोही अगाडि बढेको पनि छैन, होइन? सबैको योगदानको यथोचित कदर चाहिँ नै पार्टीले गर्छ। हिजो तपाईँले नाम लिनुभएको कोइराला, गणेशमान सिंह, यी सबै हाम्रा अग्रज नेताहरूको परिवारका सदस्य राजनीतिमा पनि हुनुहुन्छ। अब यो कुरालाई चाहिँ एक प्रकारले चाहिँ अधिकारको र एकल अधिकारको, पारिवारिक अधिकारको, नेता विशेषका परिवारका सदस्यहरूको चाहिँ नि विशेषाधिकारको रूपमा कायम राख्ने कि अथवा प्राधिकारको रूपमा कायम राख्ने कि डेमोक्रेटिक पार्टीलाई चाहिँ नि डेमोक्रेटिकल्ली चलाउने, प्रजातान्त्रिक पार्टीलाई प्रजातान्त्रिक ढङ्गले चलाउने, यसको आवधिक निर्वाचन नेतृत्वको चयन, यसको नियमित बैठक, यसको कार्यालय, यसमा खुला छलफल, पारदर्शी निर्णय प्रक्रिया, वर्षौँ योगदान गरेका पार्टीका साथीहरूको उपेक्षा र तिरस्कार तपाईँले देख्नु भएको छ पार्टीमा। वर्षौँ काम गरेका साथीहरू आज पनि सडकमा छन्, अवसर नपाएर। योग्यता छ, योगदान छ, अवसर छैन। उनीहरूमाथि न्याय गर्ने कि नगर्ने? सीमान्तमा रहेको पार्टीको कार्यकर्ता जसले पार्टीको चाहिँ नि वास्तवमा के भन्छ आधारलाई चाहिँ उसले जोगाएर बसेको छ, पार्टीको आधार शिलाको रूपबाट उसले काम गरिराखेको छ, अवसरबाट बारम्बार वञ्चित छ, उसलाई उपेक्षामै राख्ने, तिरस्कारमै तिरस्कृत बनाएरै राख्ने, उसले पार्टीमा स्थान नपाउने, आज यो ठुलो समस्याको रूपमा रहेको छ। पार्टी बिस्तारै बिस्तारै प्रजातान्त्रिक जुन हाम्रो चाहिँ आचरण व्यवहार हो त्यो हामीले त्याग्दै गएका छौँ, त्यो छोड्दै गएका छौँ। मैले अघि पनि भने
त्यसो भए यहाँले अहिलेको नेतृत्वले हिजोको दिनमा तपाईँको पुर्खाले तपाईँहरूले खानुभयो, हामी लत्रेर गएका थियौँ, अब हाम्रो हातमा पार्टी छ, तपाईँहरू लत्रेर आउने भए आउनुहोस् न त ठाउँ छैन भन्नुहुन्न भयो?
बिल्कुल, त्यो सोचाइ हाम्रो छँदा पनि छैन, अब हिजो पनि थिएन, आज पनि छैन। पार्टीलाई डेमोक्रेटिकल्ली चलाउनुहोस्, पार्टीलाई प्रजातान्त्रिक ढङ्गले, पार्टीलाई लोकतान्त्रिक कार्यशैली अप्नाएर चलाउनुहोस्। पार्टी व्यक्ति विशेषको निजी मामला होइन, जति ठुलो नेता भए पनि। हिजो बिपी कोइरालाले भारत प्रवासबाट नेपाल फर्कदा साथीहरूलाई के भन्नुभएको थियो भने म राजालाई भेटेर भन्छु, महाराज नेपाल चाहिँ दरबारको निजी मामला होइन। बिपी कोइरालाले हिजो भन्नुभएको कुरा के आफ्नो साथीहरूलाई 33 साल पुस 16 गते नेपाल फर्कनु अगाडि, र हामीले बारम्बार उठाउँदै आएको कुरा के हो भने पार्टी नेताको निजी मामला घरेलु मामला होइन, यो लाखौँ सदस्यको आफ्नो साझा घर हो। झन्डै 10 लाख मिलियन सदस्य भएको, 1 मिलियन सदस्य भएको पार्टी हामी बनाउँदैछौँ अहिले। यस्तो क्राइसिसमा, यस्तो अप्ठ्यारोमा ती 10 मिलियन के अरे 10 लाख सदस्य 1 मिलियन चाहिँ मेम्बर्सहरूको चाहिँ नि यसो अपनत्व हुनु पर्यो कि परेन? 10 जना नेताले 20 जना नेताले पार्टी चलाउने, अहिलेको पनि कसैको पनि निजी मामला होइन, अहिलेको सभापति पदाधिकारी कुनै चाहिँ केन्द्रीय समितिमा पुगेको व्यक्तिको चाहिँ पार्टी हुने अनि बाहिरका साथीहरूको पार्टी नहुने हुन्छ? यो बिमार छ भने हामीलाई स्वीकार्य छैन। भोलि आउने नेतृत्वले पनि त्यो गर्न पाउँदैन। हिजो त्यो हुँदै गएको थियो, हिजो बिस्तारै पार्टीमा कुलीन तन्त्र हावी हुँदै थियो। नाकार पैसा बाहेक पार्टीमा कसैको स्थान नहुने, कुनै चिजले काम नगर्ने अवस्था हिजो बन्दै गएको थियो। त्यसलाई हामीले भत्काउन खोज्या हो, आम पार्टीका सदस्यको पार्टी बनाउन खोज्या हो, सरोकारी पार्टी बनाउन खोज्या हो। यो कुरालाई पचाउन नसक्ने कुरा त ठिक भएन नि त, डेमोक्रेटिक क्यारेक्टर भयो त यो।
महामन्त्री, तर यहाँले यो भन्दै गर्दाखेरि अहिले पनि काङ्ग्रेसमा के देखिएको छ भने काङ्ग्रेस पार्टीका नेताहरूले त्यो नजिकका व्यक्तिहरूले मिडिया ट्रायलको रूपमा गरिरहेका छन्, उहाँका परिवारका सदस्यहरूको तेजोवध हुने किसिमले चाहिँ समाचारहरू आइरहेका छन अथवा त्यस्ता अभिव्यक्तिहरू दिइरहेका छन, कहीँ कतै बदलाएको भाव देखिएको हो?
कसैको प्रजातान्त्रिक संस्थामा कसैले कसैको तेजोवध गर्न पाइँदैन, उसको व्यक्तिको परिवारको योगदानलाई हामीले विस्मृतिमा धकेल्न पाइँदैन।
होइन,
अब व्यक्तिगत रूपबाट कसैले त्यस्तो गराएको छ भने उसले त्यो सच्याउनु पर्यो, होइन? व्यक्तिगत रूपबाट त्यसरी लाञ्छित गर्ने, आरोपित गर्ने कतिपय साथीहरू अहिलेकै पदाधिकारीहरूका बारेमा, अहिलेकै सभापतिको बारेमा भर्खरै पनि मैले सुनिराखेको छु, खलनायक हो भन्ने, सब बिगार्न लाग्यो भन्ने, पार्टी ध्वंस पार्न लाग्यो भन्ने, अनि यो किसिमको अतिवादी अभिव्यक्ति दिएर अनि पार्टी एकताको जुन ढोल पिट्दैछौँ हामी, त्यो सम्भव हुन्छ? बोल्दाखेरि हामीले के बोल्ने ख्याल गर्नुपर्छ? पर्दैन। पार्टीले बारम्बार अवसर दिएका, राज्य सञ्चालनमा पुर्याएका, पार्टीको नेतृत्वमा पुर्याएका व्यक्तिले अनि पार्टी एकताको राख्ने अलाप्ने अनि त्यसपछि नेतृत्वको बारेमा जथाभावी बोल्दै हिँड्ने कुरा यो ठिक हो? ठिक होइन नि त। कसैले पनि कुनै पनि अहिले पार्टीको नेता कार्यकर्ता पदमा भएको नभएकोले पार्टीमा योगदान गरेको अग्रज होस्, साथी होस्, उसको परिवारले गरेको योगदान, साथीले गरेको योगदान, व्यक्तिगत रूपमा भएको योगदान गरेको योगदानलाई कसैले अवमूल्यन गर्नु हुँदैन। त्यसको कदर गरेनौँ भने हामी डेमोक्रेट हुँदैनौँ, हामी प्रजातन्त्रवादी हुँदैनौँ। यसैलाई गरौँ, यही कुरालाई हिजो हामी कदर गर्नुहोस् हामीले भन्या हो, आवाज सुन्नुहोस् हिजो भन्या हो। आवाज सुनिएन, नसुनेपछि आम पार्टीका साथीहरूले महाधिवेशनको आयोजनाका लागि निवेदन दिएर विधिपूर्वक विशेष महाधिवेशन भएर नेतृत्व चयन गरे हो, यो यथार्थलाई नबिर्सौँ। आफ्नो सम्पूर्ण वर्चस्व गुम्यौँ, अब हामी रहेनौँ भनेर त्यसको कुण्ठा पालेर हामी अगाडि बढ्यौँ भने यो पार्टीलाई चाहिँ डेमोक्रेटिकल्ली अगाडि बढाउन सक्दैनौँ, यो कुरामा हामी प्रष्ट छौँ।
धेरै नेता कार्यकर्ता शुभेच्छुकहरू काङ्ग्रेससँग हिजोको दिनमा जोडिएका थिए, होइन? अहिले पनि उहाँहरू पार्टी के हुन्छ भन्ने चिन्तामा छन्। तपाईँहरू यहाँ लडाइँ गरिराख्नु भएको छ, पार्टीभित्र देखिएका समस्या समाधान हुने सम्भावना कतिको छ?
पार्टीका समस्याहरू कुनै ठुला समस्या होइनन्, कुनै विकराल चाहिँ सङ्कटको अगाडि पार्टी छैन। मुलुकका अगाडि बरु सङ्कट छ, समग्रमा लोकतन्त्रका अगाडि बरु सङ्कट छ, पार्टीको अगाडि सङ्कट छैन। पार्टी इन्टरनल जुन विषयहरू यी विषयहरूलाई व्यवस्थित गर्दै अगाडि बढिरहेको छ र पार्टीका साथीहरूले उठाएका कुराहरू चाहिँ के अपवादका विषयहरू त्यहाँ जोडेर अतिरञ्जित पार्ने कुराहरूदेखि बाहेक पार्टी एक हुनुपर्छ भनेर जुन भन्नुभएको छ नि कतिपय नेताहरूले, त्यो ठिक कुरा छ, त्यसलाई त्यसको मर्म हामीले समातेका छौँ। र अहिलेको बदलिएको नेतृत्वले, परिवर्तित नेतृत्वले त्यसलाई आत्मसात गरेका छ। त्यसो भएको हुनाले यी पार्टी एक ढिक्का हुनुपर्छ भन्ने कुरालाई आत्मसात गरेर उहाँहरूको भावनालाई समेटेर नै अगाडि बढ्छौँ। सबैको भविष्य, राजनीति भविष्यलाई सुरक्षित गरेरै हामी अगाडि बढ्छौँ। त्यसैले चाहिने एउटा सीमाभन्दा बाहिर गएर कसैले यसलाई अतिरञ्जित नबनाउनुहोस्। आत्मतुष्टिका लागि धेरै चाहिँ नि पार्टीको एकता बन्ने वातावरण जुन छ यसलाई बिगार्नतिर नलाग्नुहोस्, नम्बर एक कुरा। नम्बर दुई कुरा, पार्टीका आम साथीहरूलाई, सदस्य साथीहरूलाई, जसले नेपाली कङ्ग्रेसप्रति धेरै भरोसा गर्नुभएको छ, लामो योगदान पुर्याउनु भएको छ, दिन रात सङ्घर्ष गर्नुभएको छ, दूर दराजमा बस्नुभएको छ, उहाँहरूलाई म आश्वस्त के पार्न चाहन्छु भने पार्टी यो अहिलेको वर्तमान गतिविधिबाट पार्टी चाहिँ नि चाहिँमा कुनै पनि थप सङ्कट आउँदैन, पार्टीको एकता चाहिँ नि टुट्दैन, पार्टी एकताबद्ध भएर अगाडि बढ्छ र आउने जुनसुकै चुनौतीको सामना गर्न सक्ने सामर्थ्य पार्टीले राखेको छ, त्यो सामर्थ्य हामी बढाउँदैछौँ। जनमानसमा हाम्रो प्रभाव बढिराखेको छ, लोकप्रियता बढिराखेको छ र यो निर्वाचन पछि फागुन 21 को रिजल्ट चाहिँ नि अनपेक्षित भए पनि त्यस यता जनमानसमा पुग्ने आम भोटर्समा पुग्ने पार्टीका सदस्यमा पुग्ने पहिलो पार्टी भएको छ अहिलेको सर्वेक्षण हेर्नुभयो भने नेपाली कङ्ग्रेस पार्टी र पार्टीका सबै सदस्यहरूसँग अन्तर्क्रिया गर्ने पार्टी पहिलो पार्टी भएको छ अहिले नेपाली कङ्ग्रेस। महाधिवेशन समय भित्रै त्यो नगर्ने सुविधा हामीलाई छैन, समय त तोकेकै छौँ नि हामीले, असोज 17, 18, 19 तोकेकै छौँ नि हामीले,
त्यसैमा सम्पन्न हुने सम्भावना छ,
त्यसैमा सम्पन्न गर्छौँ। मूल कुरा 83 सदस्यको अध्यावधिको काम नयाँ वितरण
नेपाली काङ्ग्रेसका महामन्त्री गुरुराज घिमिरे। यसै कुराकानी सँगसँगै सरोकार कार्यक्रम यही पुरा हुन्छ। प्राविधिक मित्र उत्तम पाण्डेलाई धन्यवाद दिँदै मुकुन्द भण्डारी बिदा हुन्छु। नमस्ते।